الحمد لله الحمد لله وحده، اللهم صل وسلم وبارك على سيدنا محمد وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته، وبارك وسلم تسليما كثيرا. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ربنا واجعلنا مسلمين لك ومن ذريتنا أمة مسلمة لك، وأرنا مناسكنا وتب علينا إنك أنت التواب الرحيم. صدق الله مولانا العظيم. آج ذی الحج کے مہینے کی 12ویں تاریخ ہے. اس 12ویں تاریخ میں ہماری حنفی فقہ کے مطابق زوال کے بعد تینوں شیطان کو کنکری مارنی ہے، اور غروب سے پہلے تک کنکری مار کے فارغ ہو جانا افضل ہے. پہلے شیطان کو کنکری مارنے کے بعد دور ہٹ کر کے قبلے کی طرف منہ کر کے دعا کرے، وہ بھی دعا کی قبولیت کا وقت ہے. دوسرے شیطان کو کنکری مارنے کے بعد بھی ذرا دور ہٹ کر کے دعا مانگے، وہ بھی دعا کی قبولیت کا وقت ہے. اور تیسرے شیطان کو کنکری مارنے کے بعد دعا مانگنی نہیں ہے بلکہ روانہ ہو جانا ہے. اللہ تعالیٰ قرآن میں ارشاد فرماتے ہیں، فَمَن تَعَجَّلَ فِي يَوْمَيْنِ فَلَا إِثْمَ عَلَيْهِ وَمَن تَأَخَّرَ فَلَا إِثْمَ عَلَيْهِ لِمَنِ اتَّقَى. جو آدمی دو دن میں کنکری مار کر کے جلدی مکہ چلا گیا تو اس کے اوپر کوئی گناہ نہیں ہے، یعنی اس کا حج ہو گیا. دو دن کا مطلب ہے 11ویں ذی الحج اور 12ویں ذی الحج، جو آج 12ویں ذی الحج. آگے اللہ تعالیٰ فرماتے ہیں، وَمَن تَأَخَّرَ فَلَا إِثْمَ عَلَيْهِ لِمَنِ اتَّقَى. جو آدمی تاخیر سے مینا سے نکلا، یعنی 13ویں تاریخ کی بھی کنکری مار کر کے مکہ گیا، آئندہ کل 13ویں تاریخ ہے، تو آدمی جو ہے تقوی والوں کا یہ کام ہے، یہ بڑا اونچا کام ہے. ہم دنیا میں ہر چیز میں آج کل کوالٹی تلاش کرتے ہیں کہ موبائل ہمارا اچھی کوالٹی کی کمپنی کا ہو، ہمارے چشمے کا فریم کوئی اچھی موبائل اچھی کوالٹی کی کمپنی کا ہو، ہمارے کپڑے اچھے کوالٹی کے ہو، ہمارا کھانا پینا اچھی کوالٹی کا ہو، تو ہمارا حج بھی اچھی کوالٹی کا ہو. یہ اچھی کوالٹی کا حج اللہ نے قرآن میں بیان فرمایا کہ جو 13ویں تاریخ کو بھی کنکری مار کر کے مکہ جاوے، اس نے گویا کہ ٹاپ کوالٹی کا حج ادا کیا. اسی لیے 13ویں تاریخ کی کنکری مارنا یہ بھی حضرت نبی کریم صلی اللہ علیہ وسلم کی مبارک سنت ہے، اور اسی کو اللہ نے قرآن میں بیان فرمایا، وَمَن تَأَخَّرَ فَلَا إِثْمَ عَلَيْهِ لِمَنِ اتَّقَى. اور جو آدمی تاخیر سے مینا سے گیا، یعنی 13ویں کی کنکری مار کر کے، تو یہ بڑا تقوی کا اور بزرگی کا اور بڑے اونچے درجے کا کام ہے. اس لیے اللہ تعالیٰ نے موقع دیا ہے، ہم عبادت کرنے ہی کے لیے آئے ہیں یہاں، تو کوشش کرنی چاہیے. مکہ جا کر کے بھی ہم کل تو گھر روانہ ہونے والے ہیں نہیں، یہاں ایک رات اور قیام کر لیں، اور 13ویں تاریخ کی بھی کنکری مار لیوے، تو یہ بہت بڑی فضیلت کا بہت بڑا ثواب کا کام ہوگا. اللہ تعالی ہمیں اس سنت کے اوپر بھی عمل کرنے کی توفیق اور سعادت عطا فرمائے. ایسے مسئلہ یہ ہے کہ آج کے بعد والی رات میں صبح صادق اگر مینا میں ہو جائے تو تیرہویں کی کنکری مارنا واجب ہو جاتا ہے، اور جو ہے نبی کریم صلی اللہ علیہ وسلم کا یہ مبارک طریقہ تھا، اور اللہ تعالیٰ کو یہ ترتیب زیادہ پسند ہے. اس کے بعد ایک اہم بات کی طرف میں آپ کو دھیان دلانا چاہتا ہوں. قرآن میں اللہ تعالیٰ نے حضرت ابراہیم علیہ السلام کی بہت ساری دعائیں نقل فرمائی، اور اللہ کے نبی ابراہیم علیہ السلام کی دعائیں قرآن میں جو آئی، یہ دعا ہمارے لیے لیسن بھی ہے اور بہت بڑی نصیحت بھی ہے. قرآن میں آئی ہوئی دعا، حدیث پاک میں آئی ہوئی دعا ہمیں یاد کر کے مانگنا چاہیے، اس لیے کہ جو دعا اللہ نے قرآن میں بتلائی، جو دعا حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے بتلائی، وہ دعا جلدی قبول ہوتی ہے. اللہ ایسی دعاؤں کو جلدی قبول فرماتے ہیں. ایسے تو اللہ تعالیٰ بندوں کی ہر دعا سنتے ہیں، قبول فرماتے ہیں، لیکن جو دعا قرآن اور حدیث میں آئی ہے اس دعا کو یاد کر کے ہم لوگ مانگیں گے تو وہ دعائیں بہت جلدی جلدی اللہ تعالیٰ کے یہاں قبول ہوتی ہے. حضرت ابراہیم علیہ الصلوۃ والسلام نے کعبہ شریف بنایا، کعبہ بنانے کا حکم اللہ نے دیا تھا کہ ابراہیم تم کعبہ شریف بناؤ. وَعَهِدْنَا إِلَىٰ إِبْرَاهِيمَ وَإِسْمَاعِيلَ أَن طَهِّرَا بَيْتِيَ لِلطَّائِفِينَ وَالْعَاكِفِينَ وَالرُّكَّعِ السُّجُودَ. اللہ نے حکم دیا تھا باپ اور بیٹے حضرت ابراہیم اور حضرت اسماعیل دونوں نے مل کر کے کعبہ شریف کی تعمیر کی. کعبہ حضرت نوح علیہ السلام کے زمانے کے اندر جب طوفان آیا تھا تب اٹھا لیا گیا تھا، اس کے فاؤنڈیشن باقی رہ گیا تھا اور اس کے اوپر ریت اور مٹی آ گئی تھی، جس کی وجہ سے وہاں ایک ٹیلا اور ڈھیر بن گیا تھا. ابراہیم علیہ السلام کو جب اللہ کا حکم ہوا تو فلسطین سے سفر کر کے مکہ آئے. جوان بیٹے اسماعیل کو کہا کہ بیٹا چلو اپنے دونوں مل کر کے کعبہ بنائیں گے، تو باپ بیٹے نے دونوں نے مل کر کے کعبہ بنانا شروع کیا. کعبۃ اللہ بنایا تو ایک پہاڑ ہے مکہ میں جس کو جبل الکعبہ کہا جاتا ہے، عربی میں پہاڑ کو جبل کہتے ہیں. اس پہاڑ کے زیادہ پتھر استعمال ہوئے کعبہ شریف کی تعمیر میں، اس لیے اس پہاڑ کو جبل الکعبہ کہا جاتا ہے. جب کعبہ شریف کی تعمیر کی حضرت ابراہیم علیہ السلام نے، بیٹا مزدوری کرتا تھا، اسماعیل علیہ السلام مزدوروں کا کام کرتے تھے، پتھر اٹھا اٹھا کر لا کر ابا جان کو دیتے تھے، اور ابا جان حضرت ابراہیم علیہ السلام تعمیر کا کام کرتے تھے، معماری کا کام کرتے تھے. دونوں باپ بیٹوں نے مل کر کے کعبہ بنایا. اب کعبہ کی دیوار کتنی اونچی ہے آپ نے دیکھی اس وقت پر، سب کو اللہ نے دکھایا. اللہ زندگی میں بار بار دکھلاوے، بار بار یہاں کی حاضری عطا فرماوے. تو دیوار کافی اونچی ہے، تو اتنی اونچائی کے اوپر کام کرنے کے لیے کیسے کام کرے؟ تو اللہ تعالیٰ نے جنت سے ایک پتھر بھیجا، اس پتھر کو مقام ابراہیم کہتے ہیں. وہ جو کعبہ کے دروازے کے سامنے
क्रिस्टल की पेटी के अंदर जो रखा हुआ है, जो हम नज़ारा करते हैं, वो इब्राहिम अलैहि सलाम के कदम मुबारक के निशान जिस पत्थर के ऊपर है, वो पत्थर है जिसको मकाम इब्राहिम कहते हैं। ये पत्थर जन्नत से लाया गया था। इस पत्थर के अंदर दो खूबियाँ थी। एक खूबी ये थी कि जब इब्राहिम अलैहि सलाम चाहते तो ये पत्थर ऊंचा हो जाता था ताकि दीवार की ऊंचाई का काम भी कर सके। दूसरी खूबी ये थी कि काबा चारों साइड के एतबार से बहुत लंबा चौड़ा हो जाता है, तो जिधर भी जाना हो इब्राहिम अलैहि सलाम को तो ये पत्थर खुद चलता था और इब्राहिम अलैहि सलाम को ले जाता था। तो चारों तरफ चलता भी था और ऊंचा नीचा भी होता था। ये है इस जन्नती पत्थर की खूबी और कमाल। फिर इस पत्थर पर खड़े होकर इब्राहिम अलैहिस्सलाम ने काबा बनाया तो इब्राहिम अलैहिस्सलाम के कदम के निशान उस पत्थर के ऊपर बन गए, वरना पत्थर पर कदम के निशान नहीं बनते। आप जो है 10 साल एक पत्थर पर खड़े रहने का तजुर्बा कर लो। ये तो हमारी मस्जिदों में कालीन बिछी हुई है, सफ बिछी हुई है, वरना मस्जिद के अंदर कालीन न हो कोरोना के जमाने में देख लिया, डायरेक्ट पत्थर पर लोग खड़े होते थे, टाइल्स पर खड़े होते थे, साल भर इस तरह नमाज पढ़ी, लेकिन किसी के कदम के निशान पत्थर पर बने नहीं। मालूम हुआ कि पत्थर पर कदम के निशान नहीं बनते, लेकिन हजरत इब्राहिम अलैहिस्सलाम का ये मौजिजा था कि उनके कदम के मुबारक निशान उनके उस पत्थर के ऊपर बन गए। और फिर बाद में लोग उसके ऊपर हाथ लगाते थे और बहुत कुछ करते थे, इसलिए उसके ऊपर चांदी का कवर चढ़ाया गया और फिर उसको पेटी में महफूज कर दिया गया। इसी को हम कहते हैं मकाम इब्राहिम। और उसके लिए कुरान में अल्लाह ने फरमाया वत्तखिज़ू मिन मकाम इब्राहिम मुसल्ला। सैयदिना हजरत उमर फारूक रदी अल्लाह ताला अन्हो, ये वो जलीलुल कदर सहाबी है कि उनके दिल की आरजू के ऊपर अल्लाह कुरान में आयत नाजिल फरमाते थे। हजरत उमर के दिल में आरजू हुई कि इब्राहिम अलैहिस्सलाम के कदम के निशान वाला मुबारक पत्थर है, उसके करीब में हम काबा की तरफ मुंह करके अल्लाह के लिए नमाज पढ़े। तो उन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को रिक्वेस्ट की कि हुजूर, ये अपने दादा हजरत इब्राहिम अलैहिस्सलाम का यादगार पत्थर है, वहाँ हमें नमाज पढ़नी चाहिए। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब तक अल्लाह का हुक्म न हो हम कुछ नहीं कर सकते। अल्लाह ताला ने थोड़ी देर में जिब्राइल अमीन को भेजा और कुरान की आयत नाजिल हुई वत्तखिज़ू मिन मकाम इब्राहिम मुसल्ला, कि जहां इब्राहिम अलैहिस्सलाम के कदम के निशान वाला पत्थर है जिस पर खड़े होकर के उन्होंने काबा बनाया था, वहां पर तुम नमाज पढ़ो। इसका मतलब ये नहीं है कि बिल्कुल जहां पत्थर है वहीं लग कर के हम नमाज पढ़े, चाहे तवाफ करने वालों को तकलीफ हो, ये गलत तरीका है। बहुत से जाहिल लोग वहां ये काम करते हैं कि अभी भीड़ भाड़ है, तवाफ वालों को तकलीफ हो रही है, फिर भी जबरदस्ती की वहां नमाज पढ़ते हैं, ये गलत तरीका है। जब भीड़ ना हो तब मकाम इब्राहिम के करीब में नमाज पढ़ो, काबा की तरफ मुंह करके अल्लाह के वास्ते। और अभी भीड़ बहुत है तो मकाम इब्राहिम की लाइन में पीछे आप चले जाएंगे जहां जमजम के ड्रम रखे हुए हैं, और वहां जाकर के काबा की तरफ मुंह करेंगे कि मकाम इब्राहिम भी सामने आ जाए, तो भी इंशाल्लाह यही फजीलत हासिल हो जाएगी और इस आयत के ऊपर अमल हो जाएगा। तो ये वो मुबारक पत्थर है जो काबा की तामीर के वक्त पर जन्नत से उतारा गया था और उसके ऊपर इब्राहिम अलैहिस्सलाम के कदम के निशानात है। جب کعبہ کی تعمیر ہو چکی، اللہ کا گھر بن چکا، تو حضرت ابراہیم علیہ السلام نے کچھ دعائیں اللہ سے مانگی. پہلی دعا مانگی، ربنا تقبل منا انک انت السمیع العلیم. اے اللہ، ہماری اس خدمت کو، کعبہ بنانے کی نیکی کو آپ قبول فرما لیجئے. آپ دعاؤں کو سننے والے اور دل کی نیت کو جاننے والے ہیں. آپ تھوڑی دیر کے لیے سوچو، ایک کعبہ بنانے والے اللہ کے نبی ہے حضرت ابراہیم علیہ السلام، جن کی نیت میں ریاکاری اور دکھلاوے کا شک ہو ہی نہیں سکتا. اخلاص سے نبی ہر کام کرتے ہیں، اور مدد کرنے والے ان کے بیٹے ہیں حضرت اسماعیل، جن کو ہم ذبیح اللہ کہتے ہیں، کہ جن کو ذبح کیا، جن کے گردن پر چھری چلائی گئی تھی، وہ بھی بعد میں نبی بنائے گئے، وہ بھی اخلاص سے ہی عمل کریں گے. ان کے عمل میں بھی ریاکاری، دکھلاوا، پبلسٹی ہو ہی نہیں سکتی. دونوں بنانے والے باپ بیٹے اللہ کے نبی، لیکن اللہ کے سامنے دعا کر رہے ہیں، اے اللہ ہماری اس نیکی کو قبول فرما لیجئے. اور یہ بھی آپ نے سن لیا کہ کعبہ اپنی مرضی سے نہیں بنایا تھا، اللہ کے حکم سے بنایا تھا. اللہ نے حکم دیا کہ کعبہ بناؤ، تو سوچئے کہ دو نبی کعبہ بناوے، اللہ کے حکم سے بناوے، لیکن بنانے کے بعد دعا کر رہے ہیں، اے اللہ ہمارے اس عمل کو، ہماری اس خدمت کو، ہماری اس نیکی کو قبول فرما لیجئے. اس میں ہمارے لیے سبق ہے کہ کوئی بھی نیک کام کرو، تو نیک کام کرنے کے بعد وہ کام اللہ کے یہاں قبول ہو جائے، اس کے لیے اللہ کی بارگاہ میں دعا مانگو. نیک کام کر کے اتراؤ مت، نیک کام کر کے لوگوں کے سامنے جتلاؤ مت، نیک کام کر کے لوگوں کے سامنے فخر مت کرو کہ یہ میں نے کارنامہ کیا، یہ کارنامہ میں نے کیا. آدمی مسجد بناوے، مدرسہ بناوے، کوئی بھی عبادت کرے، صدقہ کرے، خیرات کرے، کوئی بھی نیکی کرے، چیریٹی کے کام کرے، لوگوں کی خدمت کے، ریلیف کے کام کرے، لیکن اس کے بعد دعا کرے کہ اللہ میری اس نیکی کو قبول فرما لے وے. اس کی دعا کرنی چاہیے. تو حضرت ابراہیم علیہ السلام نے دعا مانگی، ہم بھی اللہ سے دعا کریں کہ اللہ ہمارے حج کو قبول فرما لیجئے، اللہ ہمارے حج کو قبول فرما لیجئے، اللہ ہمارے حج کو قبول فرما لیجئے. بار بار ہمیں اللہ سے دعا کرنی چاہیے. تو ایک تو یہ سبق ہم کو ملا کہ ہر نیکی کے کام کے بعد وہ کام اللہ کی بارگاہ میں مقبول ہو جائے، اس کے لیے دعا کا اہتمام کرنا چاہیے. اور اس کے لیے بہترین دعا یہ ہے جو قرآن میں آئی، ابراہیم علیہ السلام نے مانگی، ربنا تقبل منا انک انت السمیع العلیم. یہ دعا مانگنے کا اہتمام کرنا چاہیے. دوسری دعا، کعبہ کی تعمیر کی تکمیل کے موقع پر حضرت ابراہیم علیہ السلام نے مانگی، جو آج کے حالات میں ہر مسلمان کو مانگنا بہت ضروری ہے، بہت ضروری ہے. آج کے حالات میں یہ دعا ہر مسلمان مانگے، ربنا وجعلنا مسلمین لک ومن ذریتنا امتا مسلمتا لک وارنا مناسکنا وتب علینا انک انت التواب الرحیم. ابراہیم علیہ السلام اور اسماعیل علیہ السلام کہہ رہے ہیں، اے اللہ ہمیں آپ کا پکا سچا مسلمان بندہ بنا دیجئے. دیکھیے، نبی، رسول، اور وہ بھی تمام نبیوں میں دوسرے نمبر کے نبی حضرت ابراہیم علیہ السلام اللہ سے دعا کر رہے ہیں، اے اللہ ہمیں سچا پکا مسلمان بنا دیجئے. کیا کوئی آدمی شک کر سکتا ہے کہ نبی کا ایمان کمزور تھا؟ نبی کچے مسلمان تھے، کوئی شک کر سکتا ہے؟ ہرگز نہیں کر سکتا. اگر یہ شک کرنے جاوے تو ہمارا ایمان خطرے میں ہو جائے. نبی کامل ایمان والے ہوتے ہیں. نبی کا اسلام بہت مضبوط ہوتا ہے, پاور فل ہوا کرتا ہے, اس کے باوجود بھی نبی اللہ سے دعا کر رہے, ربنا وجعلنا مسلمین لک, اے اللہ ہمیں آپ کا مسلمان بندہ بنا دیجئے. یہ دعا کرنے کا مطلب یہ ہے کہ اللہ آج تک آپ نے ہم کو ایمان اسلام پر باقی رکھا, موت تک اور موت بھی ایمان اسلام پر عطا فرمائیے. یہ دعا نبی اللہ سے مانگ رہے ہیں اور یہ ہم میں سے ہر ایک کو مانگنا ہے کہ اللہ ابھی ہم آپ کے کرم سے آپ کے فضل سے مسلمان ہیں, اے اللہ زندگی کی آخری سانس تک ہمیں ایمان اسلام پر باقی رکھنا اور ہمیں ایمان اسلام پر موت عطا کرنا. یہ دعا آج کے حالات میں مانگنا بہت ضروری ہے. اللہ نہ کرے کوئی ایمان کو برباد کرنے والی آندھی آ جائے, آدمی مرتد ہو جائے, ایمان سے نکل جاوے, اسلام سے نکل جاوے, اللہ ایسے برے حالات سے ہماری حفاظت فرمائے. آج ہو رہا ہے, بہت جگہوں پر سننے میں آتا ہے کہ فلاں آدمی ایمان والا تھا, نعوذ باللہ مرتد ہو گیا, اسلام سے نکل گیا, اسلام زندگی سے نکل چکا, ایسا بہت جگہوں پر اس وقت سننے میں آ رہا ہے. لہذا یہ دعا اللہ سے مانگو, ربنا وجعلنا مسلمین لک, اے اللہ موت تک ایمان اسلام پر رکھنا اور ہماری موت بھی ایمان اسلام کے اوپر عطا فرمانا. دوسری بات اس کے اندر کیا ہے کہ ہمارے ایمان اسلام کے اندر ہمارے لیے کچھ کمزوریاں ہیں, کوتاہیاں ہیں, اللہ ہمیں پکا سچا مسلمان بنا دے رہے, کامل مکمل مسلمان بنا دے رہے. ہمارا ایمان کے اندر جو ابھی تک کوالٹی ہونی چاہیے, جو ہمارا ایمان اسلام مکمل ہونا چاہیے, وہ کمی اللہ دور فرما کر کے ہمیں کامل مسلمان بنا دے وے. یہ دعا مانگی ابراہیم علیہ السلام نے, ربنا وجعلنا مسلمین لک, تو اس دعا میں یہ بھی ہے کہ اللہ ہمیں پکا مسلمان بنا دیجئے, کامل مسلمان بنا دیجئے. اب سمجھو کہ پکا مسلمان کس کو کہتے ہیں, کامل مسلمان کس کو کہتے ہیں, یہ سبق مینا سے لے کر کے جانا ہے پوری زندگی کے واسطے کہ پکا مسلمان, کامل مسلمان, سچا مسلمان کس کو کہتے ہیں. اچھی طرح سن لو, ایک حدیث میں آپ کو سناتا ہوں. حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, المسلم من سلم المسلمون من لسانه ويده. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, پکا مسلمان وہ ہے جو اپنی زبان سے اور اپنے ہاتھ یعنی اپنے عمل سے, اپنے کام سے دوسروں کو سلامت رکھے, کسی کو تکلیف نہ پہنچاوے, کسی کو تکلیف نہ پہنچاوے, اپنی بات سے اپنے کام سے وہ سچا اور پکا مسلمان ہے. اللہ آج کے بعد کی ہماری زندگی ایسی بنا دے وے کہ ہم کسی کو اپنی زبان سے بھی تکلیف نہ دے اور اپنے کام سے بھی تکلیف نہ دے, تب جا کے ہم پکے مسلمان کہے جائیں گے. اور زیادہ وضاحت سے سمجھو, کامل اسلام کس کو کہتے ہیں, پکا مسلمان کس کو کہتے ہیں. پانچ چیزیں یاد رکھنا زندگی بھر کے لیے, ہمارے ایمان اسلام کے بڑے بڑے پانچ شعبے ہیں, پانچ ڈپارٹمنٹ ہے. اگر اس پانچ شعبوں میں اسلام ہے تو ہم سچے اور پکے مسلمان ہیں, اور اگر کچھ کمی ہے تو ہمارے ایمان اسلام کے اندر بھی کمی ہے. یہ پانچ چیزوں میں ہم میں سے اس وقت ہر ایک حاجیاں مینا کے اندر ہے اور عبادت کے لیے آئے ہیں اور کوئی کام ہے نہیں. ذرا اپنی زندگی کو سوچو, یہاں بیٹھ کر کے اکیلے اکیلے میں سوچو, کیا یہ پانچ چیزوں میں اسلام میری زندگی میں ہے؟ ہے تو کہو الحمدللہ، میں مسلمان ہوں پکا اور اللہ موت تک مجھے اسلام پر باقی رکھے، اور اگر کمی ہے تو پھر اس کمی کی میں کیسے اصلاح کرو، اس کی کیسے ریکوری کرو، ایسی کیسے تلافی کرو، وہ ہمیں یہیں بیٹھ کر کے طے کرنا ہے، اور یہ معاملہ کسی کے ساتھ نہیں اللہ کے ساتھ۔ ہم خود سوچے کہ میرے اندر کتنی کمی ہے، میرے ایمان میں، میرے اسلام میں، میرے دین میں، ہمیں خود فیصلہ کرنا ہے اور اپنے آپ کو ایمان اسلام کے اوپر لانا ہے۔ دینی بھائیوں، جنت اللہ تعالیٰ دیں گے پورے اسلام کے اوپر، کامل اسلام پر جنت ملے گی، ادھورے اسلام پر جنت نہیں ملتی۔ آپ جنازے کی نماز پڑھتے ہیں تو کیا دعا پڑھتے ہیں؟ کبھی اس کے ترجمے کو سوچو تو صحیح۔ فمن احییتہ منا فاحیہ علی الاسلام، یہی تو پڑھتے ہیں نا آخری چیز، اللہم اغفر لحینا ومیتنا وشاہدنا وغائبنا وصغیرنا وکبیرنا وذکرنا وانسانا، پھر اللہم من احییته منا فاحیہ علی الاسلام ومن توفیته منا فتوفہ علی الایمان۔ اس میں دعائیں مانگی کہ اللہ آپ زندہ رکھے تو اسلام پر زندہ رکھنا، اور موت دے تو ایمان پر موت دینا۔ اس لیے مکمل اسلام پر جنت ہے، اللہ کے یہاں ادھورا اسلام نہیں چلتا۔ مکمل اسلام کس کو کہتے ہیں؟ نمبر ایک، پانچ چیزیں ذہن میں رکھ لو ہمیشہ کے لیے، عقائد، اپنے عقیدے، ٹو بلیو، عقیدے آدمی کے وہ ایمانی اور اسلامی ہونے چاہیے۔ اسی لیے ہم کو ایمان مجمل اور ایمان مفصل بچپن میں مدرسے میں جاتے تھے تب یاد کراتا تھا استاد صاحب کہ ایمان مجمل یاد کرو، ایمان مفصل یاد کرو۔ آمنت باللہ ورسلہ وملائکتہ وکتبہ والیوم الآخر والقدر خیرہ وشرہ من اللہ تعالی، یہ ایمان ہے اصل، کہ میرا ایک اللہ پر ایمان ہے، اللہ کے سوا کوئی عبادت کے لائق نہیں، میں تمام رسولوں کو مانتا ہوں، نبیوں کو مانتا ہوں، اور اللہ کے آخری نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم پر ایمان لاتا ہوں، اللہ کی تمام کتابوں کو مانتا ہوں، چار بڑی بڑی کتابیں، قرآن، تورات، زبور، انجیل کو مانتا ہوں، دوسری چھوٹی چھوٹی کتابیں جو اللہ نے اتاری تھی اس کو مانتا ہوں، فرشتوں کو مانتا ہوں، موت کے بعد کی زندگی کو مانتا ہوں، جنت جہنم کو مانتا ہوں، تقدیر کو میں مانتا ہوں، یہ ایمان کہلاتا ہے۔ یہ پہلی چیز عقیدہ۔ تو یہ عقیدے والا ہمارا شعبہ پرفیکٹ ہونا چاہیے کہ ہمارا ایمان ایک دم مضبوط ہو، عقیدہ۔ دوسری چیز ہے عبادات۔ عبادات کا مطلب ہوتا ہے جو عبادت ہم کرتے ہیں۔ تین طرح کی عبادت ہمارے اسلام میں ہے۔ ایک عبادت ہے خالص باڈی اور بدن سے کرنے والی عبادت، جیسے کہ نماز اور روزہ ہے، اس میں کوئی پیسہ نہیں لگتا، ہماری باڈی لگتی ہے، تو یہ بدنی عبادت کہلاتی ہے، بدن کے ذریعے عبادت۔ دوسری عبادت ہے جس میں خالص مال ہے، جیسے کہ زکوٰۃ ہم دیتے ہیں، صدقۃ الفطر ہم کرتے ہیں، قربانی کرتے ہیں، اس میں صرف مال ہی مال دینا ہے، یہ مال والی عبادت ہے۔ اور تیسری عبادت ہے جس میں مال بھی لگتا ہے، بدن بھی لگتا ہے، جیسے کہ حج ہے، اس میں مال بھی لگتا ہے اور ہمارا بدن بھی لگتا ہے۔ یہ تین طرح کی عبادت ہمارے اسلام میں ہے، خالص بدن کی عبادت، خالص مال کی عبادت، اور بدن اور مال دونوں کی عبادت۔ تو جتنی بھی عبادت ہے شریعت میں، اس کو اچھی طریقے سے انجام دینے والے بنو۔ یہ ہو گیا دوسرا شعبہ عبادات کا، یہ انجام دینا بھی بہت ضروری۔ تیسرا شعبہ ہے ہمارے اسلام کا معاملات۔ معاملات کا مطلب لین دین، ہم کاروبار کرتے ہیں، خریدتے بیچتے ہیں، بزنس کرتے ہیں، ہم لوگوں کو کرائے پر دیتے ہیں، کوئی چیز کرائے پر لیتے ہیں، یہ معاملات ہے۔ ये मामलात और लेन देन जितने भी है वो भी इस्लामी तरीके से होना जरूरी है। हम अपने कारोबार में कमाई में आजाद नहीं है कि जैसे चाहे ऐसे कारोबार किया, जैसे चाहे ऐसा खरीदा बेचा। इसलिए हम इस्लाम के कानून जिंदगी के हर शोबे में है। आपको मैंने अरफात में सुनाया था, अलयौम अकमलतु लकुम दीनकुम व अतममतु अलैकुम निअमा इस्लामदीना। हमारा दीन अल्लाह ने मुकम्मल कर दिया। मुकम्मल होने का मतलब क्या? हम बार बार बोलते हैं, बयानों में सुनते हैं कि इस्लाम मुकम्मल मजहब है। क्या मतलब उसका? जिंदगी के हर काम में गाइडलाइन आपको इस्लाम में मिलेगी। आपको मकान किराए पर देना है, उसके भी मसले हैं किताबों में। आपको खेती दूसरों को देनी है, उसके भी किताबों में मसाइल है। कोई भी चीज आप तिजारत करो, बिजनेस करो, उसके भी मसाइल लिखे हुए हैं। तो मसाइल को सीख करके उसके मुताबिक मामलात को करना, यह हर मुसलमान की जिम्मेदारी है। अगर मसाइल के मुताबिक तिजारत नहीं करेंगे तो हमारी कमाई हराम की हो सकती है, और हराम की कमाई जहन्नम में ले जाने का जरिया बनती है। तो मामलात यानी कारोबार, लेन देन वगैरह के अंदर इस्लामी तरीके को अपनाना। आपको एक बात मैं सुनाऊं, हिस्ट्री और तारीख की, इतिहास की। ये चाइनीज लोग जो है ना, ये चाइना के लोग अपनी लैंग्वेज और अपने कल्चर में बहुत कट्टर लोग हैं, बहुत सख्त लोग हैं। उनको अपनी लैंग्वेज और अपनी कल्चर तहजीब से बहुत मोहब्बत है। सबसे पहले हिंदुस्तान से जो 4 महीने की जमात चाइना गई थी, उस जमात की कारगुजारी छपी हुई है, मैंने 2 मरतबा पढ़ी है उसको। वो जमात जब भेजी तो उसके अंदर अंग्रेजी बोलने वालों को भी भेजा गया था ताकि काम आवे वहाँ। चाइनीज जबान तो किसी को आती नहीं, कहा इंग्लिश वालों को भेजो ताकि कुछ काम होवे। और उस जमात के अमीर साहब एक मदरसे के शेखुल हदीस थे। मालेगांव में एक मदरसा है माहदे मिल्लत, उसके शेखुल हदीस थे हजरत मौलाना मोहम्मद हनीफ साहब। वो उस जमात के अमीर बनकर के गए थे। उन्होंने पूरी कारगुजारी आने के बाद लिखी थी, तो उसमें उन्होंने अपना एक्सपीरियंस लिखा हुआ चाइना का। एयरपोर्ट पर, रेलवे स्टेशन के ऊपर, बस स्टेशन के ऊपर, होटल में, रेस्टोरेंट में हम गए, चूंकि पहली मर्तबा जमात गई, मस्जिद में तो कोई रुकने नहीं देता, रेस्टोरेंट में खाओ, होटल में रुको और लोगों की मुलाकात करो। तो कहा जिस किसी के सामने अंग्रेजी बोली कोई जवाब ही नहीं देता। का बास जगह अंदाजा हुआ कि इनको इंग्लिश आती है, फिर भी वो जवाब नहीं देते। कट्टर अपनी लैंग्वेज के अंदर, इंग्लिश में रिस्पांस देने के लिए तैयार ही नहीं, जहां हो चाइनीज जबान। फिर मौलाना ने लिखा कि पूरे हमारे 4 महीने में काम चला तो कैसे चला, कि चूंकि वो आलिम थे, शेखुल हदीस थे, अरबी में बोलते थे और वहां के उलमा अरबी से चाइनीज में तर्जुमा करते थे, अरबी से चाइनीज में ट्रांसलेशन करते थे। इस तरह जमात का काम 4 महीने चला। ये इतने कट्टर लोग हैं चाइनीज लोग लैंग्वेज में, और कल्चर में कितने कट्टर है आप देख लो। हमारे इंडिया का छोटे से छोटा गांव होगा, वहां पर आपको इंडियन स्टाइल की खाने पीने की रेस्टोरेंट मुश्किल से मिलेगी, लेकिन चाइनीज फास्ट फूड की जरूर मिलेगी। हर जगह चाइनीज चाइनीज का गलबा है दुनिया में, देख लो। वो लोग बहुत कट्टर है। एक मर्तबा मैं ब्राजील से साउथ अफ्रीका फ्लाइट में था, मेरे आजू बाजू सब चाइनीज लोग बैठे हुए थे। तो खाना जब आया तो किसी चीनी ने खाना नहीं लिया, किसी ने नहीं लिया। आखिर के अंदर वो नूडल्स के जो पैकेट आते हो निकाले और एयर होस्टेस को कहा कि गर्म पानी ला कर के दो। उन्होंने गर्म पानी उसमें डाला और जो है अपने नूडल्स उन्होंने बैठ करके ठाट से खाए। उन्होंने फ्लाइट का खाना भी नहीं खाया। याद रख लेना, जिस कौम को अपनी लैंग्वेज और अपने कल्चर से मोहब्बत होती है वो कौम दुनिया में तरक्की करती है, वो आगे बढ़ती है। इस वक्त जो चाइना इतने आगे बढ़ रहा है ना, इसके एक रीजन और वजह ये भी है। तो आज ये हाल है, जब दुनिया ग्लोबलाइजेशन के दौर में चल रही है, दुनिया में सब चीजें खुली हुई है, तब भी चीनी लोग इतने कट्टर है। तो आज से 1400 साल पहले तो चीनी लोग कितने कट्टर होंगे अंदाजा लगाओ। 1400 साल पहले चीन में इस्लाम कैसे पहुंचा, चीन में ईमान कैसे पहुंचा? वहां कैंटन शहर के अंदर एक ताबी की कब्र है। ताबी मीनिंग जिन्होंने सहाबा को देखा, सहाबा पर ईमान लाए। अबू वक्कास ताबी नाम के एक ताबी वहां पहुंचे, और पहुंचे बिजनेस करने के लिए पहुंचे, कारोबार के पर्पस पर पहुंचे। और उन्होंने जाकर के, चीनी लैंग्वेज नहीं आती, वो अरबी बोलते थे, लेकिन उन्होंने जाकर के इस्लामी तरीके से मामलात किए, तिजारत की, तो उसकी बरकत से चीनी लोग ईमान में दाखिल हो। तो 1400 साल पहले चीन के अंदर जो ईमान इस्लाम पहुंचा, ये मामलात की बरकत से पहुंचा कि उन्होंने सही तरीके से कारोबार किया, कि कारोबार में धोखा नहीं देते, झूठ नहीं बोलते, बनावट नहीं करते, सही सच्चे तरीके से कारोबार किया। तो चीनी लोग बहुत इंप्रेस हुए, बहुत मुतासिर हुए कि ये कैसे लोग हैं, झूठ नहीं बोलते, धोखा नहीं देते, माल बेचने के बाद वापिस देने जाते हैं तो ले कि भाई कोई बात नहीं, आपको नहीं खरीदना हो पैसे ले जाओ, माल हमारा रिटर्न करो। इस्लामी तरीके से उस कारोबार की बरकत से चीन में इस्लाम पहुंचा, और वो ताबी की कब्र वहां मौजूद है चीन के अंदर, हजरत अबू वक्कास ताबी रहमतुल्लाह अलैह की। तो ये मामलात की अहमियत मैं आपको समझाना चाहता हूं कि इस्लामी तरीके से मामलात करो, कारोबार करो, लेन देन करो, इसकी बरकत से अल्लाह भी राजी होंगे, और इंशाल्लाह गैरों के सामने हमारा दीन आएगा। तो पहला शोबा हो गया अकाइद, दूसरा शोबा हो गया इबादत, तीसरा शोबा हो गया मामलात, और चौथा शोबा है माशरत का। माशरत का मतलब सोसाइटिकल लाइफ, सामाजिक जिंदगी जो हम गुजारते हैं अपने रिश्तेदारों के साथ, अड़ोसी पड़ोसी के साथ, महल्ले वालों के साथ, बीवी बच्चों के साथ, बस्ती वालों के साथ कैसे रहना, ये माशरती जिंदगी कहलाती है। उसमें निकाह भी आएगा, उसमें मंगनी भी आएगी, उसमें बच्चे की पैदाइश भी आएगी, इसमें अब्बा की मैयत भी आएगी, ये सब चीजें माशरती जिंदगी में आएगी। तो माशरती जिंदगी में इस्लाम होना भी बहुत जरूरी कि मेरे यहाँ मेरे बेटे की बर्थडे आ रही है, सालगिरह आ रही है, तो सालगिरह आई तो मैं पूछूं तो सही किसी को कि इस्लाम में बर्थडे कैसे होती है, तो कहा कुछ भी नहीं, बर्थडे क्या करना, कुछ भी नहीं। अब मुसलमान बर्थडे के ऊपर केक काटे, ये ईसाइयों का तरीका है, ये इस्लामी तरीका नहीं है। किसी को बर्थडे के ऊपर मुबारकबादी देना, ये इस्लामी तरीका नहीं है, ये ईसाइयों का तरीका है। शादी भी आई तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत क्या है, सादगी से, सिंपल तरीके से निकाह करो, ये इस्लामी तरीका। किसी की पैदाइश में, किसी के निकाह में, किसी की मंगनी में, हर चीज में इस्लाम हो, ये है माशरत वाला इस्लाम, ये भी हमारी जिंदगी में होना बहुत जरूरी। और पांचवा शोबा है अखलाक का। अखलाक का मतलब ये होता है कि हरेक का हक अदा करना, ये अखलाक कहलाता है। अखलाक का ये मतलब नहीं खाली हंस के किसी से मुलाकात कर ले, ये भी बहुत अच्छा शोबा है अखलाक का, कि जिससे भी मिलो हंस के मिलो, लेकिन हंसने के साथ दिल में भी खुशी से मिलो, दिल के अंदर मैल भरा हो, कीना भरा हो, दुश्मनी भरी हो, और होंठ के ऊपर जरा सी स्माइल दे दी, हंसी दे दी, तो उससे जो है कोई अखलाक हो जाते नहीं है। हरेक का हक अदा करो, हरेक के साथ अच्छा बर्ताव करो, हरेक के साथ अच्छा सुलूक करो। नबी करीम सल्लल्लाहु علیہ وسلم کی جو خوبی اللہ نے قرآن میں بیان فرمائی وہ یہ بیان فرمائی, انک لعلی خلق عظیم, نبی جی ہم نے آپ کو بڑے اونچے اخلاق کا مالک بنا کر کے بھیجا. حضرت نبی کریم صلی اللہ علیہ وسلم بڑے اونچے اخلاق کے مالک تھے. تو یہ پانچ شعبے ہو گئے, عقائد, عبادات, معاشرت, معاملات اور اخلاق. یہ پانچ شعبوں میں, ڈپارٹمنٹ میں جب اسلام ہوگا تو ہم اپنے آپ کو مسلمان کہہ سکیں گے. اور اسی کا حکم اللہ نے دیا, یا ایھا الذین آمنوا ادخلوا فی السلم کافہ, اے ایمان والو پورے پورے اسلام میں آ جاؤ, مکمل اسلام میں آ جاؤ, کامل اسلام میں آ جاؤ تو اللہ تعالیٰ تم سے راضی ہوں گے. اگر ذرہ برابر بھی کمی رہی تو اللہ تعالیٰ راضی نہیں ہوں گے. اسی لیے پورا اسلام ہمیں یہاں سے عزائم لے کر کے جانا ہے, مینا سے ارادے لے کر کے جانا ہے کہ انشاءاللہ ہم مکمل مسلمان بن کر کے زندگی گزاریں گے. کہو انشاءاللہ. کوئی بھی موقع آئے, تجارت ہو, معاشرت ہو, اخلاق ہو, مفتیان کرام سے پوچھو یہ میرے لیے جائز ہے ناجائز ہے, یہ حرام ہے حلال ہے میرے لیے. کل کا ایک واقعہ میں آپ کی نصیحت کے لیے سناؤں. ایک ساتھی نے اپنے کنکری مار کر کے آتے ہوئے, بہت پیاسے تھے, تو کسی دوسری جگہ پر یہ جو یہ رکھے ہوئے پانی اور پیپسی وغیرہ کے لیے کہیں دوسری جگہ سے اٹھا کر کے پی لیا. مجھے آ کر پوچھا, میں نے کہا یہ غلط کام کیا آپ نے, ہمارا معلم نمبر 8 ہے, ہم یہیں سے کھا پی سکتے ہیں, دوسری جگہ سے کھانا ہو تو اجازت لینی پڑے گی, اس کے بغیر ہم نہیں کھا پی سکتے. او ہو, پریشان ہو گئے, یہ ایمان کی نشانی ہے, وہ بے چین ہو گئے. میں نے کہا جاؤ ڈھونڈو, جہاں آپ نے ایسا غلط کیا وہاں جا کے پیسے جمع کرا کے آؤ, اس کے بغیر جو ہے آپ کہا کہ وہ کہاں ڈھونڈوں, مجھے تو یاد بھی نہیں رہا. میں نے کہا نہیں ڈھونڈو, کچھ بھی کرو لیکن جاؤ. تو پھر محنت کر کے انہوں نے تلاش کیا اور جا کر کے 6 بوتل پی تھی پیپسی کی, وہ لوٹا کر کے آئے. اس کو اسلام کہا جاتا ہے, اس کو ایمان کہا جاتا ہے. تب جا کر کے ہماری زندگی کے اندر ایمان اور اسلام زندہ اور تازہ ہوگا, ورنہ جو ہے ہم لوگ ادھورے مسلمان رہیں گے تو اللہ کے یہاں یہ مقبول نہیں ہوگا. آپ سارے حضرات یہ نیت لے کر کے جائیں کہ انشاءاللہ سچے پکے مسلمان بن کر کے زندگی گزاریں گے. اور جو ہے کامل اسلام, یہی مینا کا سبق ہے اور یہی ابراہیم علیہ السلام کی دعا کی برکت ہے, ربنا وجعلنا مسلمین لک ومن ذریتنا امتا مسلمتا لک, اے اللہ ہمیں مسلمان بنا دیجئے, موت تک اسلام پر باقی رکھیے اور اسلام پر ہمیں موت عطا فرمائیے. ومن ذریتنا امتا مسلمتا لک, اے اللہ ہماری اولاد کو بھی سچا پکا مسلمان بنا دیجئے. وارنا مناسکنا وتب علینا انک انت التواب الرحیم, اللہ تعالی ہمارے حج کو قبول فرماوے, اللہ ہمارے حج کو مقبول اور مبرور بناوے, اللہ تعالی ہماری نیکیوں کو قبول فرمائے, دعاؤں کو قبول فرماوے, عبادات کو قبول فرماوے, یہاں کی حاضری کو قبول فرماوے, اور اللہ یہاں بار بار ہمیں حاضری کی سعادت عطا فرمائے. اور آج کے بعد کی زندگی اللہ ہمیں کامل اسلام پر, کامل ایمان پر گزارنے کی توفیق عطا فرمائے. جو دعا ابراہیم علیہ السلام نے مانگی ہے یہ قرآن کی مبارک دعا ہے, اس کو یاد کر لو اور اپنی دعاؤں میں بار بار مانگو, اس کی آج کے حالات میں بہت سخت ضرورت ہے. ربنا وجعلنا مسلمین لک ومن ذریتنا امتا مسلمتا لک وارنا مناسکنا وتب علینا انک انت التواب الرحیم. طواف جب کرو تو بھی یہ دعا दुआ मांगना, क्योंकि वही काबा के सामने इब्राहिम अलैहिस्सलाम ने ये दुआ मांगी थी। वो बहुत मकबूल जगह है और मकबूल दुआ है, इसलिए कुरान में इब्राहिम अलैहिस्सलाम ने वही मांगी थी काबा के सामने। इसलिए तवाफ में भी ये दुआ बार बार मांगना अल्लाह से, रब्बना वजअलना मुस्लिमैन लक व मिन ज़ुर्रियतिना उम्मतन मुस्लिमतन लक व अरिना मनासिकना व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। और एक और दुआ भी मांग लेना जो इब्राहिम अलैहिस्सलाम ने वहीं पर मांगी थी। क्या दुआ? रब्बी जअलनी मुकीम अस्सलाति व मिन ज़ुर्रियती, ऐ अल्लाह मुझे भी नमाज कायम करने वाला बना दे और मेरी औलाद को भी नमाज को कायम करने वाला बना दे। अगर औलाद के लिए अरबी जुब्बे नहीं ले जाएंगे तो काम चल जाएगा, लेकिन उनके लिए नमाज की दुआ मांग करके जाओ। ये आपकी तरफ से हद की हज की बहुत बड़ी गिफ्ट होगी कि हम भी नमाजी बन के जावे, अपनी औलाद के लिए नमाजी होने की दुआ मांग के जाए। ये असल गिफ्ट है, बाकी और सारे हदीये तो फना होने वाली चीज है। उनके नमाजी बनने की दुआ करके जाओ, जो इब्राहिम अलैहिस्सलाम ने काबा के सामने ये दुआ मांगी, रब्बी जअलनी मुकीम अस्सलाति व मिन ज़ुर्रियती रब्बना व तक़ब्बल दुआ। अल्लाह हमें और हमारी नस्लों को सच्चा पक्का मुसलमान बना दे, अल्लाह हमें नमाज को कायम करने वाला बना दे, नमाज का पाबंद बना दे, और अल्लाह हमें सही माने में हाजी बना दे। वाखिर दावाना अनिलहम्दुलिल्लाहि रब्बिल आलमीन, सुबहान अल्लाह व बिहम्दिही, सुबहानक अल्लाहुम्मा व बिहम्दिका, नशहदु अन ला इलाहा इल्ला अंत नस्तगफिरुका व नतूबु इलैक।
चमक बन कर देना मना है हमारे हम भाई
तो तमाम सर्विस से दरख्वास्त है माशाल्लाह।